الصلاة والسلام على رسول الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا ايها الذين امنوا اتقوا الله وكونوا مع الصادقين الحمد للہ اللہ کی ذات کا کروڑوں بار شکر ہے کہ پھر جمعرات آئے حضرت تشریف لائے اور یہ ہماری خوش قسمتی ہے کہ حضرت کی زیارت ہو جو بیرون ممالک لوگ رہتے ہیں ان کے میسیج ان کے ٹیلی فون وہ اس بات کے گواہ ہیں کہ حضرت کی زیارت کے لیے کس قدر وہ مشتاق رہتے ہیں اور ان کی خواہش ہوتی ہے کہ حضرت جی سے بات ہو جائے یا بات نہیں تو ہمارا کوئی پیغام ہی پہنچ جائے کوئی ہمارا سلام حضرت تک پہنچا دے اور ہم کس قدر خوش نصیب ہیں کہ حضرت کی زیارت ہر روز بھی ہو جاتی ہے ہر ہفتے بھی ہو جاتی ہے اور پھر وہ جو اصل مشن ہے جو مشائخ اکرام اور اولیاء کرام اور اس سے پہلے پیغمبر علیہ الصلاۃ والسلام جو اللہ کا پیغام لائے اور جسے اللہ کے کلام میں زینت بخشی گئی کہ آپ میرا نام بہت کثرت سے لیں اور جن حضرات نے یہ نام کثرت سے لیا اور اس کی قدر کی وہ دنیا میں اور آخرت میں تو ہی ہے دنیا میں بھی اللہ تعالیٰ نے ان کو سربلندی اور سرفرازی عطا فرمائی ان کی زبان سے نکلے ہوئے الفاظ جب دلوں تک پہنچے وہ دل بدل گئے اور یہ سارا کمال جو تھا یہ اللہ کے نام کا تھا مجھے اکثر مولوی حضرات کی تقریریں سننے کا اتفاق ہوتا ہے وہ یہ آیت کریمہ ضرور پڑھتے ہیں کہ دلوں کو جو اطمینان ہے وہ اللہ کے نام سے لیکن جب وہ اس کی تفسیر کرنے کی باری آتی ہے تو پھر وہ پیچھے چلے جاتے ہیں غالباً ان کا جو مجمع ہوتا ہے اس میں کچھ ایسے لوگ ہوتے ہیں جو شاید یہ بدک جاتے ہیں تو میں نے ایک مولوی صاحب سے پوچھ ہی لیا کہ آپ جب اتنی کوشش سے یہ بتاتے ہیں تو پھر ساتھ کیوں نہیں کھلے دل سے کہتے ہیں کہ یہ اللہ کا نام کثرت سے لینا اور کیسے لینا کہتے ہیں کہ میں بیمار تھا اور ابھی بھی دوائیاں لے رہا ہوں میں ایک حکیم صاحب کے پاس گیا تو حکیم صاحب نے بتایا کہ مولوی صاحب آپ کی بیماری کا علاج ایک ہی ہے وہ یہ ہے کہ آپ اللہ کا نام لیا کریں انہوں نے مولوی صاحب نے عرض کی کہ حضرت ہمارا تو شب و روز کا کام ہی یہی ہے کہ اللہ کا نام لیتے ہیں قرآن مجید پڑھتے ہیں اور اللہ کے نبی کی احادیث جو ہے وہ سناتے ہیں انہوں نے فرمایا یہ سب اپنی جگہ درست لیکن آپ تھوڑی دیر کے لیے تنہائی میں بیٹھ جائیں آنکھیں بند کر لیں توجہ آپ کی اللہ کی طرف ہو اور آپ کے دل سے نکلے اللہ سانس کے ساتھ اور روح کی ضرب سانس کے ساتھ لیں تو میں نے کہا انہوں نے پھر کس طرح سے آپ کو طریقہ بھی بتایا ہوگا مولوی صاحب نے نا آنکھیں بند کی اور پھر ضربے لگائیں کہتے ہیں وہ جو چند سیکنڈ کی یا منٹ کی ضربے لگائیں اس سے مجھے فرق پڑا انہوں نے کہا دوائیاں لیتے رہو لیکن علاج مولوی صاحب آپ کا یہی ہے کہ آپ اللہ کا نام لیں گے تو بیماریوں سے جان چھوٹے یہ تو ہے جسمانی بیماریاں دور کرنے کے لیے لیکن یہ کام جو تھا تزکیہ نفس کے لیے اور اس کا ذکر خود پیغمبر علیہ الصلوۃ والسلام نے نہیں بلکہ اللہ تعالیٰ نے اپنے کلام فرمایا کہ ہم نے آپ کو یہ چار کام جو دیے ہیں ان میں سے ایک کام ہے تزکیہ نفس یہ کام آپ کریں گے تو باقی تین کام جو ہیں ان میں سہولت عطا ہو جائے آپ یوں سمجھیں کہ یہ ان سارے کاموں کو فسیلیٹیٹ کرنے کے لیے ہے کہ جب یہ اللہ کا نام لے گا اور اس کے اندر ایک رقت تاری ہوگی اس کے قلم میں جو ہے ایک نرمی آئے گی اور جب اللہ کا نام اس کے رگ و پے میں سما جائے گا تو پھر اس کو گناہ کرتے ہوئے بھی شرم آئے گی انہیں مولوی صاحب نے مجھے بتایا کہ اب میں یہ کرتا ہوں جب بیماری کا مجھ پر بہت غلبہ ہوتا ہے تو میں پھر یہ ضربے لگاتا ہوں کہتے ہیں یہ آپ ضربے تو لگاتے ہیں آپ تو خوش نصیب ہیں آپ کے شیخ نے آپ کو بتائی ہیں جانتے وہ بھی ہیں तो मैंने उन्हें कहा कि आप बैठ के हमारे साथ लगाया करें। उन्होंने कहा आप तो सब कुछ जानते हैं, अब मैं मज़ीद आपको क्या तफसील बताऊँ। ये एक अल्लाह ताला की तरफ से इनाम है कि जिसको तौफीक हो जाए, और अगर ये पता चल जाए किसी भी दुनियादार को जो बहुत बड़ा हाकिम हो, शहनशाह हो, कि ये आदमी, ये जो काला कलोटा है, इसके दिल में अल्लाह का नूर है, और उस नूर की वजह से अल्लाह ताला ने इस पर क्या करम किया हुआ है, तो वो इस आदमी को कत्ल करवा दे। ये चीज़ तो मेरे सीने में आनी चाहिए थी, असल में इसकी कदर नहीं है। बड़े हज़रत जी रहमतुल्लाह अलैह फरमाते थे कि हमने भी सारे काम किए, लेकिन जब मशायख की खिदमत में गए और ये चीज़ सीखी तो फिर आगे फैलाई तो इसका फ़ायदा देखा। वरना जुमे वाले दिन तकरीर करते हैं मौलवी साहब, ख़ुद हज़रत जी फरमाते थे बड़ा मजमा होता, और खुश नसीब हैं वो लोग जो आप में बैठे हुए जिन्होंने हज़रत का बयान सुना हो, कि जब हज़रत बयान फरमाते थे शायद ही कोई ऐसा आदमी हो जो ध्यान उसका दूसरी तरफ, और सब वो गवाही देंगे जिन्होंने हज़रत की खिदमत में गए, जुमे का खुतबा सुना या आपका बयान मुबारक सुना। आप बयान बहुत कम देते थे, जो कोई आता था तो अल्लाह ताला के फजल व करम से किसी ने सवाल पूछा, उसके ऊपर हज़रत जो तकरीर फरमाते थे वो काबिल कदर अल्फाज होते थे। हज़रत फरमाते हैं कि मैं ये देखता रहता था कि बड़े गौर से तकरीर सुनते हैं लेकिन असर की नमाज में हाज़र नहीं होते, जुमे था, लेकिन जब अल्लाह अल्लाह कराई तो फिर जिनको जिन पर इस कलाम ने असर किया वो फिर नमाजी बन गए। और ये याद रखें कि जो सबसे अव्वल चीज़ पूछी जाएगी जब इंसान को अल्लाह के सामने खड़ा किया जाएगा तो ये नमाज का पूछा जाए। ये जो ज़िक्र अज़कार है इसका असल मकसद जो है वो अल्लाह ताला की जो इबादत अज़ीम है नमाज। अब आते हैं मस्जिद में लोग, वज़ू भी करते हैं, घर से भी आते हैं, लेकिन जिस तरह से नमाज पढ़ रहे होते हैं, तो अगर हमें हज़रत जी ना बताते तो हमारी नमाजें भी ऐसी थी कि वो एक जिसे कहते हैं ना आदत रह गई, रस्म अज़ान रूए बलाली ना रही। हज़रत बिलाल वाला वो जो अज़ान का था सुरूर वो नहीं है, और फिर बड़ा शौक़ होता है कि मैं अगली सफ़ में खड़ा हूँ, लेकिन ये नहीं देखते कि पहले कोई बुज़ुर्ग खड़ा है उसको कैसे। तो ये मौलवी साहब कहते हैं कि जनाब बात ये है कि आप खुश नसीब हैं कि आपको नमाज पढ़ने की तौफीक हो गई। मैं सुन रहा था वो फरमा रहे थे कि जो लोग हज़रत बेग साहब के साथ लगते हैं अपनी नमाज दुरुस्त कर लेते, असल काम जो है वो नमाज के पढ़ने का है और इसको कैम करने का है, और ये कैम तभी होता है जब इस दिल के अंदर खौफ पैदा हो जाता। कुरान मजीद में बार आया ना मुझसे डरो, मैंने ये वाक्य कई बार सुना है। एक ब्रिगेडियर साहब हैं, बहुत नेक आदमी हैं, जब हज़रत के लिए बड़ी दुआएं करते हैं मुझे अक्सर बताते हैं कि मैं तहज्जुद में उनके लिए खसूसी दुआ करता हूँ, चाहे मैं इधर हूँ या रायवंड हूँ, लेकिन मैं आपके हज़रत के लिए दुआ बाकायदगी से करूँ। वो कहते हैं कि मुझे एक बात की समझ नहीं आ रही, ये जो कुरान मजीद में और तफसीर में लिखा हुआ है कि अल्लाह ताला को ऐसी इबादत करें गोए आप अल्लाह को देख रहे हैं, अगर नहीं है तो ये कम अज़ कम हो जाए कि अल्लाह आपको देख रहे हैं, ये कैसे ध्यान आएगा। मैंने कहा हज़रत आप माशाल्लाह माशाल्लाह हम वक्त कुरान मजीद की तिलावत करते हैं, सुबह भी शाम भी, और उसको तर्जमे के साथ पढ़ते हैं, और मैं तो जो बिल्कुल जाहिल आदमी, मैं आपको कैसे बताऊं ये कैसे आए। कहते हैं फिर भी बताओ, मैंने बड़े लोगों से पूछा है मेरी तसल्ली नहीं हो रही। मैंने कहा तसल्ली शायद मैं भी आपकी ना करा सकूं, लेकिन बात यह है इसका ताल्लुक है खौफ खुदा से। कहते हैं वो कैसे आएगा, मैंने कहा वो ऐसे आएगा कि आप किसी अल्लाह वाले की सोबत इख्तियार करें, जब उसके दिल का परतव आप पे पड़ेगा और उसके सीने का अक्स आपके ऊपर पड़ेगा और یہ چیز جب آپ کو ملے گی تو پھر خوف خدا ہے. جب حاکم وقت کے پاس جاتے ہیں لوگ تو بڑے اٹینشن کھڑے ہوتے ہیں، خاص کر فوجی تو سمجھتے ہیں بیچارے کی ٹانگیں کانپ رہی ہوتی ہیں، خود بھی بڑا افسر ہوتا ہے، لیکن اس کو خوف ہوتا ہے کہ کہیں منہ سے کوئی ایسا فکرہ نہ نکلے کہ یہ میں اس کی زد میں آ جاؤں. جب یہ خوف ہوگا تو یہ اللہ کے سامنے کھڑا ہوگا تو پھر آپ اندازہ لگائیں کہ اس کی نماز کیسی ہوگی، اس کی عبادت کیسی ہوگی. کہتے ہیں کچھ تو پتہ چلا ہے. میں نے کہا مجھے بھی اتنی پتہ تھا، اگر آپ کسی اللہ والے کے پاس جائیں تو پھر سر آپ کو مزید پتہ چلے. یہ خود سے نہیں آتا. ایک ساتھی تھے ہمارے ماشاء اللہ بڑے اچھے تھے، تو میں نے کہا آپ کیوں نہیں آتے؟ کہتے ہیں بس ایک دفعہ سیکھ لیا ہے نا تو کافی ہے. میں نے کہا نہیں، یہ ایک دفعہ سیکھنے سے نہیں ہے، یہ جس شخص سے یہ بات سیکھی جائے اور وہ پتہ بھی ہو کہ وہ کاملین میں سے ہیں تو پھر اس کی صحبت جو ہے اختیار کرنا ضروری ہے، اور یہ چیز آتی ہے صحبت سے. اگر صحبت نہیں ہے تو یہ پھر اس کا سینہ جو ہے نا وہ سرد پڑ جاتا ہے. بڑے بڑے ساتھی دیکھے ماشاء اللہ، کوئی قسمت والا ہے، اور وہ بھی جب شیخ کی توجہ اس کی طرف ہو جائے پھر دوبارہ مائل ہوتے ہیں، اور وہ یہ نہ سمجھے کہ میں کسی کے کہنے پہ آ گیا ہوں. میں آپ کو قسمیاں بتا سکتا ہوں، جب تک شیخ کی توجہ نہ ہو پھر بندہ جڑتا نہیں، جب ایک دفعہ نکھڑ جائے. جب نکھڑ جاتا ہے تو یہ سمجھیں کہ وہ اچک لیا جاتا ہے، اور شیطان اسی چکر میں رہتا ہے کہ یہ کس وقت صحبت جو ہے اس سے الگ ہوتا ہے. جب یہ اپنے شیخ سے دور ہوگا تو پھر یہ چیز اس کے سینے کی ٹھنڈی ہونی شروع ہو جائے گی، اور جب یہ سینہ سرد پڑ جاتا ہے تو پھر یہ لاکھ کوشش کرے. دیکھیں کئی دفعہ میں نے آپ کے سامنے عرض کیا ہے قرآن مجید پڑھے، اس کا بہت ثواب ہے. ہمارے حضرت جی فرمایا کرتے تھے کہ جاری اذکار میں سب سے اعلیٰ ذکر جو ہے وہ قرآن مجید کی تلاوت ہے. پھر آپ درود شریف پڑھیں. کئی ایسے درود ہیں جن کے بارے میں آپ صلی اللہ علیہ وسلم نے فرمایا اگر آپ کو اس طرح سے پڑھیں اس کو تو آپ جہنم کی آگ سے اللہ تعالیٰ آپ کو نجات دے. اسی طرح سے اور عبادات ہیں اور ان کو گنے اللہ تعالیٰ نے کہ نماز ہے، حج ہے، روزہ ہے، زکوٰۃ ہے. پھر اس کے بعد جو ہے نا وہ آتے ہیں کہ آپ کا اللہ کی مخلوق کے ساتھ کیسا تعلق ہے، آپ ان کے لیے کتنی کوشش کرتے ہیں ان کی خاطر، اگر وہ تکلیف میں ہیں تو ان کی تکلیف کو آپ دور کرنے کے لیے آپ کتنی ہمت کرتے ہیں. اس کے بعد نوافل آتے ہیں، اس عبادت کے بعد نوافل. ایک آدمی اگر ہمہ وقت نفل پڑھ رہا ہے لیکن اس کے ہمسائے میں ایک تڑپ رہا ہے اور اس کو پتہ بھی ہے لیکن یہ نہیں کوشش کرتا، تو یقین رکھیں کہ یہ نوافل اس کے کام نہیں آئیں گے. اس لیے کہ اللہ نے اس کو ایک موقع عطا فرمایا ہے کہ میرا ایک بندہ ہے جو تیرے ہمسائے میں رہتا ہے جس کی حالت یہ ہے، تو اس کا کچھ پتہ کر، اور کچھ نہیں تو کم از کم یہ بے چین تو ہو جائے اور اس کے لیے دعا کرے، اور ہو سکتا ہے کہ اللہ تعالیٰ نے اس کی دعا قبول فرمائے. تو میں یہ عرض کر رہا تھا، حضرت جی فرمایا کرتے تھے کہ یہ سارے کے سارے جمعے کا آواز سنتے ہیں، سر دھنتے ہیں، تعریف بھی کرتے ہیں، لیکن عصر کی نماز میں حاضر نہیں ہوتے. عصر کی نماز میں وہی حاضر ہوگا جس کے دل میں خوف پیدا ہو جائے گا، اور یہ خوف آئے گا کیسے؟ کہ یہ کسی اللہ والے کے ساتھ اس کا تعلق ہو جائے، پھر جب وہ جیسا کہیں ایسا کرے. ورنہ یہ ایک واقعہ بڑا عجیب ہے، ٹائم بھی تھوڑا سا ہے. ایک آدمی جو ہے نا وہ کسی مردے کی زیارت کے لیے، جب اس کو جنازہ پڑھا گیا نا تو دیکھتے ہیں نا کہ آپ اس کی زیارت کرتے ہیں، اس کا چہرہ دیکھتے ہیں. وہ اس کی چہرے کی زیارت کرنے کے لیے جب گیا نا تو اس نے دیکھا کہ اس کی تو داڑھی نہیں ہے، اور یہ زیارت کرنے والا جو تھا یہ بھی داڑھی نہیں رکھتا تھا. تو اس نے ہائے کی، ہائے یہ بغیر سنت رسول اللہ صلی اللہ علیہ وسلم کی قبر میں جائے گا؟ उसका ये कहना, जब वो घर गया उसने ना तैयार कर लिया, काम मैं दाढ़ी कटवाऊँगी नहीं, इसको उस तरह नहीं फेरूँगा। और फिर उसने इतनी लंबी दाढ़ी रख ली, फिर वो नमाजी बन गया। हमने एक दिन जाना है, और अगर तारक के सुन्नत हुए ना तो फिर हमारा अशर क्या होगा। और ये सुन्नत की पाबंदी जो है ना, ये किताबें पढ़ने से नहीं आती। बहुत लोगों ने किताबें लिखी हैं, ख़ुद आज़ाद कश्मीर के जो सदर थे उन्होंने तारकीन सुन्नत को इंतबाह करने के लिए 2 जिल्दों में किताब लिखी, मैंने खुद पढ़ी, लेकिन बेटे को तौफीक नहीं हुई। फिर पूरे मजमे में उन्होंने तकरीर की और एक बादशाह का वाक़या सुनाया कि उस बादशाह ने अपने बेटे को नसीहत की कि बेटा ये काम ना करना वरना बर्बाद हो जाओगे। तो जो लोग उधर मौजूद थे उन्होंने कहा कि सरदार साहब ने अपने बच्चे को नसीहत करा, ये जो आप इधर हाज़िर होते हैं, जो चंद अल्फाज हम इनकी तवज्जो से आपकी खिदमत में अर्ज़ करते हैं, उसका जो बुनियादी मकसद है वो ये है कि हम नमाज सही पढ़ने वाले बन जाएं। और नमाज सही पढ़ने वाला तभी बनेगा जब वो अल्लाह के नाम की कदर करेगा, क्योंकि ये सारे का सारा काम जो है ये अल्लाह ताला की ज़ात को सुतूद और सिफात की तारीफ़ है। उसका कलाम पढ़ना, सूरत फातिहा का पढ़ना, फिर ये सजदे करने, इन सजदों में जो है हलावत आएगी, तरावत आएगी, और इनमें वज़न आएगा जब ये इसका दिल जो है अल्लाह अल्लाह करने वाला हो जाए। ये ऐसे नहीं है कि मजमे को इकट्ठा कर लेते हैं कि अल्लाह अल्लाह करो, क्यों खुद अल्लाह ताला फरमाते हैं या अय्युहल्लज़ीन आमनू उज़्कुरुल्लाह ज़िक्रन कसीरा, मेरा ज़िक्र कसरत से करो। कि कसरत का कोई अदद जो है ना किसी कंप्यूटर ने अभी तक नहीं बताया कि ये 1 करोड़ है, 10 करोड़ है, 1 अरब है, 1 अरब। इसका ताल्लुक है हम वक्त, ये सोया हो, ये जागता हो, ये काम कर रहा हो, इसका दिल हम वक्त अल्लाह अल्लाह कर रहा। जब इसका दिल हम वक्त अल्लाह अल्लाह करेगा तो फिर ये कसरत होगी। अल्लाह ताला हमें ये नाम लेने की तौफीक अता फरमाए, इसकी कदर करने की तौफीक अता फरमाए, और हमारे हज़रत जी को अल्लाह ताला सेहत और तंदरुस्ती की उम्र दराज अता फरमाए। वो ज़ात सुतूद व सिफात हर चीज़ पर कादिर, वो जब ना होने से होने वाला कर सकता है, एक बनी बनाई चीज़ को कैसे नहीं ठीक कर सकता। और मुझे पूरा यकीन है अल्लाह ताला हज़रत के ज़ौफ़ को कुव्वत में बदल देंगे और ये आँखें इसी तरह से ठंडी होंगे। अल्लाह मेरे हज़रत जी की उम्र में बरकत अता। वो आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन। दोस्तों, हमारे का वजन होगा, हमारे शुमार में नहीं आएंगे कितनी नमाज पढ़ेंगे, कितने रोज़े रखे, काउंट नहीं होंगे, इनका वजन होगा, वजन तराजू कायम होगा, हमारे का वजन होगा। हर नेकी अपने अंदर एक नूर रखती है, हर गुनाह अपने अंदर एक जुल्मत रखता है। नेकी का जब वजन होगा तो उसकी नूरानियत की बुनियाद पर होगा। कितना नूर इसमें था। वो दो वक़्त है ईमान यकीन के साथ जिक्र फिक्र पर दाम हासिल करें। शैतान हमलावर ज़रूर होगा। इन्नहु लकुम अदूम मुबीन, अल्लाह ताला कुरान में फरमाते हैं तुम्हारा खुलूँ खुला। तो मेहरबानी फरमाएँ, आमाल के वजन की कोशिश करें कि मेरी नमाज वजनी हो, मेरा रोज़ा वजनी हो, इसमें वजन हो, वजन। अल्लाह ताला हम सब को अपनी रज़ा से मारा मार फरमाएँ और नई उम्र दवाम नहीं फरमाएँ। एक दुआ है कुरान शरीफ में, ये अक्सर पढ़ करें, रब्बना इन्नना आमन्ना फ़ग़फ़िर लना वरहमना वअन्ता खैरुल ग़ाफ़िरीन। بڑی مجرب دعاؤں میں سے ایک دعا ہے، ربنا اننا آمنا فاغفر لنا وارحمنا انت خیر الغافرین. اللہ تعالیٰ ہم سب کو بخشیں، میرے مولا کا کچھ بگڑتا نہیں ہے. اللہ تعالیٰ ہم سب کے حال میں رحم فرمائے، اللہ تعالیٰ کی رحمت میں کوئی کمی نہیں آتی. میرے مولا ہم سب کا آنا قبول فرمائے، جانا بھی قبول فرمائے، دنیا میں رہنا بھی قبول فرمائے، اور ہم سب کو اپنے نیک بندوں میں شامل فرمائے. دعا یاد ہو گئی، ربنا اننا پڑھیں،
ربنا
آمنا فاغفر لنا وارحمنا انت خیر الغافرین. رب ارحمهما رب اغفر لهما انت خیر الراحمین. یہ دعا ہے، یہ دوسری دعا ہے. یہ قسمت والوں کو نصیب ہوتی ہے، اس میں ایمان کی علامت ہے، ایمان کا واسطہ ہے، ایمان کو پہلے رکھا گیا ہے. ربنا اننا آمنا فاغفر لنا وارحمنا انت خیر الغافرین. اللہ تعالیٰ ہم سب کو بخشیں، ہمارا توفیق الا باللہ. دل تو بہت کچھ کرتا ہے بیان کرنے کو، پر طبیعت ساتھ نہیں دے رہی. میرے مولا کو ایسے منظور ہے، رضیت باللہ رب وبالاسلام دینا وبمحمد النبی. میرے مولا کا شکر ہے، شکر ہے، شکر ہے، ہر حال میں جس حال میں وہ رکھے گا. الحمد للہ رب العالمین. کیوں لوگ بیٹھے ہیں، معمول شروع کریں.